रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र गणेशसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस छलफल र चर्चा गर्नेछ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा हामी नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बुद्ध थापा घरतीसँग हालै सम्पन्न COP29 कस्तो भयो र आदिवासी समुदायको मुद्दा र सवालले के प्राथमिकता पायो भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ भने समय रहेमा गीत तथा सन्देशमूलक सामग्री पनि तपाईँलाई सुनाउनेछौँ। गएको नोभेम्बर 11-22 अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन COP29 कन्फरेन्स अफ पार्टिज सम्पन्न भएको छ। सो सम्मेलनमा विश्वभरका 190 भन्दा बढी देशका प्रतिनिधिहरू, जलवायु वैज्ञानिकहरू, विश्वभरिका आदिवासीहरू, नागरिक समाजका संस्था, युवा अभियन्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। सम्मेलनले मुख्यतया वित्तीय कोष, कार्बन उत्सर्जन न्यूनीकरण, हरित ऊर्जा प्रवर्धन, जलवायु न्याय र जलवायु परिवर्तनको प्रभाव व्यवस्थापनमा केन्द्रित रहेर छलफल गरेको थियो। सो सम्मेलनमा नेपाल आदिवासी जनजाति महासङ्घबाट केन्द्र अध्यक्ष गेलजे लामा शेर्पा, वरिष्ठ उपाध्यक्ष बुद्ध थापा घरती र निर्देशक टुङ्गा राईको सहभागिता रहेको थियो। COP29 समग्रमा कस्तो रह्यो भन्ने बारेमा आज हामीले नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय वरिष्ठ उपाध्यक्ष बुद्ध थापा घरतीसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
कार्यक्रम साइनोमा यहाँलाई स्वागत छ।
धन्यवाद।
आरामै हुनुहुन्छ नि?
ठिक छ बहिनी।
हालै सम्पन्न COP29 आदिवासी समुदायको प्रतिनिधित्व चाहिँ कस्तो रह्यो?
COP29 चाहिँ नि आदिवासी समुदायको सहभागिता राम्रै रह्यो। यस बारेमा संसारभरका आदिवासी जनजातिहरू जस्तै नेपालबाट पनि थुप्रै आदिवासी जनजातिहरू चाहिँ COP29 सहभागिताको लागि अजरबैजान बाकुमा पुग्नु भएको थियो। त्यस सन्दर्भमा चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घबाट चाहिँ अध्यक्षज्यू अनि म स्वयं र त्यसपछि हाम्रो प्रोजेक्ट डाइरेक्टर टुङ्गा भद्र राई हामी गरेर हामी 3 जना पुगेका थियौँ। यद्यपि अन्य जनजातिका अन्य सङ्घ संस्थाहरूबाट पनि थुप्रै चाहिँ आदिवासी जनजातिहरू त्यहाँ पुग्नु भएको थियो। यस कारणले गर्दा समग्रमा चाहिँ नेपाल र नेपाल बाहिरका सम्पूर्ण देशहरूबाट चाहिँ आदिवासी जनजातिहरूको उपस्थिति उल्लेख्य रूपमा चाहिँ थियो त्यहाँ।
कोप 29 विशेष गरी चाहिँ कस्ता कस्ता मुद्दाहरू चाहिँ उठाएको थियो नि?
खास गरी कोप भन्ने बित्तिकै यो एउटा नेगोसिएसन हो यो क्लाइमेटको सेक्टरमा, यसमा थुप्रै विषयहरू उठ्ने गर्छन्। हरेक वर्ष यो कोप हुने गर्छ, यसमा अहिले कोप 29 चाहिँ भर्खरै सम्पन्न भएको छ र यो कोपमा चाहिँ हरेक वर्ष जस्तै खास गरी यो ग्रिन एनर्जीका सन्दर्भमा कुराहरूदेखि लिएर त्यसपछि अब हाम्रो क्लाइमेट फाइनेन्स क्लाइमेट फन्डका कुराहरू, त्यसपछि लस एन्ड ड्यामेजका कुराहरू, एडाप्टेसनका कुराहरू, रेजिलियन्सीका कुराहरू, अनि त्यसै गरी चाहिँ मिटिगेसनका कुराहरू र अनि त्यसपछि अब यो कार्बन ट्रेडको जुन खालको कुरा छ, कार्बनको अहिले आर्टिकल 6 को विषयमा पनि व्यापक छलफलहरू भए, अनि त्यसपछि अहिले पछिल्लो समय यो वर्ष चाहिँ एकदमै चर्चा पाएको नयाँ विषय भनेको जस्ट ट्रान्जिसन हो गरेर यस्तै विभिन्न 5-7 विषयहरू चाहिँ जुन थिमेटिक विषयहरू छन् ती विषयहरूमा चाहिँ व्यापक छलफलहरू भए र त्यसै विषयहरूमा केन्द्रित भएर नेगोसिएसनहरू पनि सम्पन्न भएका छन्। तर चाहिँ कस्तो भन्दाखेरि कोप 29 चाहिँ समग्रमा चाहिँ हाम्रो लेस डेभलपमेन्ट कन्ट्रीहरू होइन अल्प विकसित राष्ट्रहरू त्यसै गरी चाहिँ अन्य विकासमुलक राष्ट्रहरू र त्यसपछि आदिवासी जनजातिहरू लगायतका समुदायहरूका लागि चाहिँ त्यति धेरै चाहिँ उत्साहप्रदक चाहिँ भएको चाहिँ अनुभव भएन।
भनेपछि आदिवासी जनजातिका मुद्दाहरूले चाहिँ आदिवासी जनजातिका मुद्दाहरूले कतिको प्राथमिकता पाएको जस्तो यहाँलाई लाग्यो र नेपालले आदिवासी जनजातिको हकको लागि चाहिँ कस्ता कस्ता प्रतिबद्धताहरू चाहिँ त्यहाँ जनाएको छ नि?
खासमा त अब यो कुनै एउटा देशले प्रतिबद्धता जनाउने भन्दा पनि अब यो यो धनी राष्ट्र र अनि त्यसपछि अल्प विकसित र विकासमा राष्ट्रहरू बिचको एक खालको चाहिँ नेगोसिएसन जस्तो चाहिँ देखियो यो कोप भन्ने बित्तिकै। किन भन्दाखेरिमा चाहिँ अब यो क्लाइमेट चाहिँ बिग्रिरहेको छ, अब टेम्परेचर बढिरहेको छ, त्यसलाई चाहिँ यो न्यूनीकरण गर्न पर्यो, त्यसको चाहिँ अब होइन यो जलवायु चाहिँ यो बिग्रन दिनु भएन भन्ने खालको कुरो एउटा हाम्रो चाहिँ समग्रको एउटा हाम्रो अभिष्ट भयो र त्यसपछि अब यसमा चाहिँ स्वार्थ के छ भने विकसित राष्ट्रहरूले चाहिँ उनीहरूले आफ्नो उद्योग धन्दाहरूदेखि लिएर आफ्ना सारा चिजहरू विकासका कामहरू हरेक चिजहरू गर्दै गर्छन्, त्यसबाट थुप्रै किसिमको चाहिँ कार्बन एमिसनहरू पनि भइरहेकै हुन्छन् र वायु प्रदूषण पनि भइरहेकै हुन्छन्। तर त्यसको संरक्षण चाहिँ हामी जस्ता अल्प विकसित राष्ट्रहरू विकासमूलक राष्ट्रहरूले गरिदिनु पर्ने त्यो खालको चाहिँ एउटा बुझाइ र त्यो खालको चाहिँ अभ्यास चाहिँ निरन्तर भइराख्यो, जसले गर्दा के खालको एउटा अभ्यास भयो भन्दाखेरि चाहिँ विकसित राष्ट्रहरूले चाहिँ उनीहरूले आफ्नो चाहिँ विकासका कामहरू निरन्तर गर्दै गर्ने, आफ्नो चाहिँ जुन के यो अर्थोपार्जनका गतिविधिहरू गर्दै गर्ने, आफ्नो चाहिँ फाइदाजनक जुन व्यवसायहरू र उद्योग धन्दाहरू र ठुल्ठुला ती खालका चाहिँ गतिविधिहरू गर्दै गर्ने, त्यसबाट चाहिँ जलवायुमा प्रदूषण भइराखेको कुराको संरक्षण फेरि अल्प विकसित र विकासमूलक राष्ट्रहरूले गरिदिनु पर्ने, त्यसका लागि विकसित राष्ट्रहरूले चाहिँ उनीहरूले चाहिँ पैसा तिर्ने, हामी यो खालको कुरा अहिलेसम्म चाहिँ बुझाइ भइरहेको छ र त्यही खालको कुरामै चाहिँ केन्द्रित हुन्छ जहिले पनि यो कोप भन्ने बित्तिकै। त्यो कारणले गर्दा विकसित राष्ट्रहरूले चाहिँ अब पैसा चाहिँ अब हामी दिन अलिक कन्जुसाइ गर्ने अनि अल्प विकसित राष्ट्र र चाहिँ त्यसपछि विकासमूलक राष्ट्रहरूले फेरि हामीलाई पैसा यति धेरै चाहिन्छ यो अब चाहिँ क्लाइमेट चाहिँ संरक्षण गर्नको लागि होइन जलवायु चाहिँ अब संरक्षण गर्नको लागि अर्थात् चाहिँ यो कार्बन एमिसन घटाउनको लागि वा चाहिँ यसबाट हुने विभिन्न किसिमको लस एन्ड ड्यामेजको चाहिँ क्षतिपूर्ति दिनको लागि लगायतका यसबाट एडाप्टेसनको लागि यसका रेजिलियन्सीको लागि यसका सबै कुराहरू गर्नको लागि चाहिँ हामीलाई धेरै पैसा चाहिन्छ भनेर चाहिँ अल्प विकसित राष्ट्रहरूले चाहिँ माग गर्ने तर विकसित राष्ट्रहरूले चाहिँ फेरि दिन कन्जुसाइ गर्ने यो खालको कुरा नै सबैभन्दा ठुलो त्यहाँको चाहिँ चर्को द्वन्द र त्यसपछि चर्को खालको एउटा चाहिँ बहस र त्यसको नेगोसिएसनको सबैभन्दा प्रमुख पाटो बन्यो। त्यही कारणले गर्दा चाहिँ यता अब अल्प विकसित राष्ट्रहरू जुन विकासमूलक राष्ट्रहरूले चाहिँ प्रत्येक वर्ष यो क्लाइमेट फन्डका रूपमा क्लाइमेट फाइनेन्सका रूपमा चाहिँ $1.5 trillion चाहिन्छ भनेर माग गर्ने तर चाहिँ पछिल्लो समय नेगोसिएसन हुँदा जम्मा प्रत्येक वर्ष चाहिँ $300 billion मात्रै चाहिँ त्यो फाइनेन्स चाहिँ उपलब्ध गराउने भन्ने खालको कुरोमा चाहिँ नेगोसिएसन भयो। यही खालको कुरो भएको हुनाले फाइनली अब त्यति भइसकेपछि त्यहाँ चाहिँ आदिवासी जनजातिहरूका मुद्दाहरू पनि ओझेलमा पर्नु स्वाभाविकै भयो। किन भन्दाखेरि चाहिँ अब आदिवासी जनजातिहरूका जुन हाम्रा सांस्कृतिक अभ्यास परम्परा हाम्रा ज्ञानहरू हाम्रा जुन सिपहरू छन् हाम्रा भाषाहरू छन् हामीले अभ्यास गर्दै आएका हाम्रा परम्परागत चाहिँ ज्ञान र त्यसपछि हाम्रो आफ्नो तौर तरिकाहरू छ, ती कुराहरूलाई संरक्षण गर्नु पनि फाइनली फेरि अब पैसा नै चाहिने हुन्छ। यो जलवायु जुन परिवर्तनबाट चाहिँ सबैभन्दा बढी भुक्तभोगी फेरि आदिवासी जनजातिहरू नै पर्छन्। जस्तै तपाईँको त्यहाँनिर चाहिँ अब सुक्खा अर्थात् खडेरी परेर होस् वा चाहिँ अचानक फ्लड आएर होस्, बाढी पहिरो आएर होस्, वा चाहिँ जङ्गलहरू बचाउने नाममा चाहिँ जीव जन्तुहरूबाट चाहिँ वाइल्ड लाइफ र त्यसपछि चाहिँ त्यहाँको आदिवासी जनजातिहरू बिचको द्वन्द सिर्जना भएर होस्, यी सबैभन्दा बढी चाहिँ प्रभावित हुनेको आदिवासी जनजाति नै हो फेरि। तर चाहिँ ती आदिवासी जनजातिहरूको मुद्दा पनि फेरि के भयो त भन्दाखेरि पछिल्लो समय जुन अहिले COP29 चाहिँ COP29 चाहिँ यो अनुभव हेर्दाखेरि चाहिँ त्यहाँनिर ओझेलमा परेको चाहिँ हामीले महसुस गरेका छौँ। जस्तो कि अब यही नेगोसिएसनकै सन्दर्भको कुरा गर्दाखेरि धनी राष्ट्र र अनि गरिब अर्थात् चाहिँ अल्प विकसित राष्ट्रहरूका बिचको त्यो खालको एउटा चाहिँ नेगोसिएसन र त्यो खालको एउटा चाहिँ खिचातानी अनि एउटाले धेरै दिनुपर्छ भने अर्कोले थोरै दिन्छु भन्ने यो खालका कुराहरूको एउटा नेगोसिएसन त छँदैछ। सँगसँगै फेरि जुन अब क्लाइमेटले पार्ने जुन असर र त्यसपछि त्यसबाट जुन खालको चाहिँ निर्णयहरू भएका छन् ती निर्णयहरूबाट त फेरि आदिवासी जनजातिहरूका चाहिँ आफ्ना पुर्ख्यौली पेसादेखि लिएर पुर्ख्यौली ज्ञानदेखि लिएर आदिवासी चाहिँ यो विज्ञानदेखि लिएर अनि आदिवासी चाहिँ हाम्रो चाहिँ संस्कार संस्कृतिदेखि लिएर सबै कुरालाई चाहिँ प्रत्यक्ष रूपमा जुन प्रभावित पारेको हुन्छन् जुन असर पारेको हुन्छन् त्यो कुराहरूलाई सम्बोधन गर्ने कुरा त फेरि एकातिर साइड लागेको अवस्था छ। त्यो कारणले गर्दा चाहिँ आदिवासी जनजातिका मुद्दाहरू चाहिँ यसपालि त्यति उत्साहजनक रूपमा चाहिँ सम्बोधन भएको चाहिँ हामीले महसुस गरेका छैनौँ। र अब नेपालले के गर्यो भन्ने सन्दर्भमा चाहिँ नेपाल त अब के हो भन्दाखेरिमा चाहिँ यसले हरेक चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौता र डिक्लरेसनहरूलाई राज्यले नेपालले चाहिँ त्यसलाई अनुमोदन गरेको छ, त्यसको सिग्नेचरिजका रूपमा पनि छ नेपाल, र त्यसलाई चाहिँ अक्षरश पालना गर्ने सन्दर्भमा के गरेको छ भन्ने सन्दर्भमा नेपाल त्यसमा चुकेको छ। जस्तो कि आइलो 169 को सन्दर्भ गरौँ वा चाहिँ युएनडिपका सन्दर्भको कुराहरू गरौँ वा पेरिस एग्रिमेन्टका सन्दर्भको कुराहरू गरौँ वा अन्य विविध किसिमका चाहिँ जुन खालका अन्तर्राष्ट्रिय सन्धि सम्झौता कुराहरू छन् राज्यले चाहिँ त्यसलाई अनुमोदन गरेको छ, तर त्यसलाई चाहिँ इफेक्टिभली प्रभावकारी ढङ्गले चाहिँ लागू गर्ने सन्दर्भमा चाहिँ त्यसमा प्रभावकारी ढङ्गले लागू नगरेको र सन्तोषजनक नभएको कुराहरू त छँदैछ। त्यसमा अब आदिवासी जनजातिका चाहिँ मुद्दाहरूलाई चाहिँ प्रभावकारी ढङ्गले स्थापित गराउनको लागि अथवा हाम्रा आफ्ना अधिकारहरूलाई सुनिश्चित गराउनका लागि राज्यलाई हाम्रो तर्फबाट चाहिँ खबरदारी गर्ने कुराहरू त छँदैछ। तर कोपमा चाहिँ एउटा राज्यले एउटा विषयमा चाहिँ एउटा देशले एउटा विषयमा कुरा उठाएर मात्रै त्यति सजिलै ढङ्गले त्यो चाहिँ त्यहाँको के अरे प्रभावकारी इस्यु चाहिँ बन्दैन। जस्तो कि यसपालि नेपालले चाहिँ यो पर्वतीय माउन्टेनको चाहिँ इस्युलाई चाहिँ ज्यादै कडा रूपमा चाहिँ उठाउने प्रयत्न गरिरहेको थियो। जस्तो कि गत वर्ष COP28 चाहिँ यो दुबईमा चाहिँ यो पर्वतीय यो समस्याको विषयमा जस्तो कि हिमाल पग्लिने सन्दर्भको कुराहरू वा चाहिँ हाम्रो जुन चाहिँ पर्वतीय समस्याहरू छन् यो पर्वतको समस्याहरू माउन्टेनका समस्याहरू हिमालका समस्याहरू चाहिँ एकदम जोरदार ढङ्गले उठाएको थियो र यसपालि पनि त्यही ढङ्गले उठाउन खोजिरहेको थियो। तर त्यो पनि नेपालले आफै एक्लै उठाउन खोज्दाखेरि त्यो चाहिँ सम्भव भएन। त्यस कारणले गर्दा चाहिँ किर्गिस्तानसँग चाहिँ मिलेर उठाउन खोजेको, किर्गिस्तानसँग हाम्रो चाहिँ जुन हामीले माउन्टेनको इस्यु हामीले जुन खालको हिसाबले उठाउन खोजेका थियौँ त्यहाँनिर हाम्रो चाहिँ साझा मुद्दा बन्न सकेन, जसले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ हाम्रो मुद्दा चाहिँ फितलो मुद्दाको रूपमा चाहिँ साबित भयो। हो यो कारणले गर्दा चाहिँ एउटा देशले उठाएर हुने खालको कुरो हुँदैन, त्यहाँनिर चाहिँ एउटा चाहिँ सामूहिक रूपमा उठाउने कुराहरू हुन्छन्। समग्रमा चाहिँ आदिवासी जनजातिका सन्दर्भमा चाहिँ हामीले जब विश्वका आदिवासी जनजातिहरू जो चाहिँ उपस्थित हुनुभएको छ र त्यहाँ चाहिँ इन्टरनेसनल इन्डिजिनस पिपुल्स ककसका रूपमा पनि हामीले हरेक दिन चाहिँ मिटिङ बस्थ्यौँ, हरेक दिन के कसो भएको छ भन्ने कुरा चाहिँ ब्रिफिङ हुन्थ्यो र अबका दिनमा के कुरा उठाउने भन्ने खालको कुराहरू पनि हुन्थ्यो। यसरी आफ्ना कुराहरू के अरे त्यहाँ उठाउने सन्दर्भमा चाहिँ हामीले एउटा जोरदार रूपमा उठायौँ, तर ती कुराहरू कति चाहिँ त्यहाँ सम्बोधन भए भन्ने सन्दर्भको कुराहरू चाहिँ त्यति सन्तोषजनक चाहिँ पाइएन।
हामी त यो COP29 आइपुगिसकेका छौँ नि त होइन, र नेपाल पनि एउटा पक्ष राष्ट्र भएको नाताले र यो आदिवासी जनजातिको पक्षमा अहिलेसम्म भएको राम्रो नतिजालाई र कामलाई चाहिँ सम्झनु पर्दा चाहिँ तपाईँ चाहिँ केलाई सम्झनुहुन्छ नि?
होइन, कोपले अब आदिवासी जनजातिको सन्दर्भमा के छ अहिलेसम्मको त्यस्तो राम्रो कुरो भन्ने कुरामा त अब खास गरी पेरिस एग्रिमेन्टलाई नै हामीले सबैभन्दा बढी चाहिँ आधार मान्छौँ। पेरिस एग्रिमेन्ट जुन पेरिसमा भएको थियो होइन, त्यो एग्रिमेन्टलाई नै सबैभन्दा चाहिँ बलियो आधारका रूपमा मानिन्छ र त्यही आधारलाई नै मानेर अनि त्यसपछि अहिले धेरै नियमहरू अथवा धेरै नेगोसिएसनहरू पनि त्यसकै आधारमा हुने गर्छन् होइन। त्यो कारणले गर्दा चाहिँ त्यसलाई चाहिँ राम्रोसँग चाहिँ कार्यान्वयन गर्यो भनेदेखि त त्यो आफैमा पनि धेरै राम्रो हुन्छ। बाँकी कुराहरू भनेका त अब ठ्याक्कै यही भन्ने खालको कुरो चाहिँ त्यस्तो केही छैन। तर पनि अब हाम्रो चाहना भनेको के हुन्छ त भन्दाखेरि चाहिँ कोपमा चाहिँ नेगोसिएसन भइरहँदाखेरि चाहिँ आदिवासी जनजातिहरूका मुद्दाहरू चाहिँ ओझेलमा पर्नु हुँदैन भन्ने कुरा नै हो। जस्तो कि चाहे त्यो लस एन्ड ड्यामेजकै सन्दर्भ कुरा गर्दै गर्दाखेरि बाढी र पहिरोले चाहिँ हाम्रा घर र अनि त्यसपछि खेतहरू बगाउनु मात्रै त्यो लस एन्ड ड्यामेज भएको भन्ने कुरालाई हामीले बुझ्नु हुँदैन। जस्तो कि कतिपय कुरामा चाहिँ क्लाइमेटको कारणले गर्दाखेरि हाम्रा आफ्ना अभौतिक सम्पत्तिहरू होइन, जस्तो कि अब हाम्रा सांस्कृतिक सम्पदाहरू, हाम्रा भाषाहरू, हाम्रा ज्ञानहरू अनि हाम्रो त्यहाँको हाम्रो थाकथलोहरू, त्यो खालको कुराहरू पनि गुमिराखेको छ। हो यस्तो किसिमको अभौतिक सम्पत्तिको लस एन्ड ड्यामेजको क्षतिपूर्ति कसरी हुन्छ भन्ने सन्दर्भमा पनि अहिलेसम्म चाहिँ स्पष्ट हुन सकेको छैन। त्यस कारणले गर्दा चाहिँ अब तपाईँले भन्नु न क्लाइमेट फन्डकै सन्दर्भको कुरा गर्नुहोस् न, क्लाइमेट फन्डको सन्दर्भको कुरा गर्दाखेरि चाहिँ विश्वको क्लाइमेट फन्डको जम्मा 2% मात्रै तपाईँको आदिवासी जनजातिको क्षेत्रमा चाहिँ खर्चिएको कुराहरू विभिन्न तथ्याङ्कहरू देखाउँछ। त्यही कारणले गर्दा आदिवासी जनजातिको क्षेत्रमा चाहिँ भएका कुराहरू त ज्यादै नगण्य र न्यून छन् होइन, त्यति धेरै उल्लेखनीय र उत्साहजनक त छैनन् नै। तथापि अब खास गरी यो जलवायु परिवर्तनदेखि लिएर तपाईँको यो बायोडाइभर्सिटी होइन, यसका चाहिँ असली संरक्षक भनेका चाहिँ आदिवासी जनजातिहरू नै हुन् र आदिवासी जनजातिहरूको आदिवासी विज्ञान नै सबैभन्दा महत्त्वपूर्ण ज्ञान हो जसले चाहिँ संरक्षण सम्पादन गर्न सक्छ यो प्रकृतिलाई भन्ने कुरा हुँदा हुँदै पनि के छ भन्दाखेरि चाहिँ अहिले यो आधुनिक विज्ञान, आधुनिक विकास र त्यसपछि पश्चिमा संस्कृति यी सबै कुराहरूले गर्दा चाहिँ आदिवासी जनजातिको सन्दर्भमा भएका ती कुराहरू चाहिँ ठ्याक्कै यो चाहिँ एकदमै स्मरणीय छ, यो कुरा चाहिँ माइलस्टोन नै हो भन्ने खालको कुरालाई चाहिँ त्यति धेरै उत्साहजनक ढङ्गले सम्झिने खालको चाहिँ देख्दिनँ म। तर पनि के हो त भन्दा पेरिस अग्रिमेन्टलाई चाहिँ हामीले बिर्सनु हुँदैन, त्यही ढङ्गले त्यसलाई चाहिँ पक्षरस पालना गर्न सक्यो भने पनि धेरै अधिकारहरूले सुरक्षित र संरक्षित हुन्छन् र सुनिश्चित हुन्छन् भन्ने कुरा चाहिँ मेरो बुझाइ हो।
जस्तै यो कोपकै कुरा गरिराख्दाखेरि चाहिँ अब नेपाल आदिवासी जनजाति महासङ्घले नै विभिन्न समयमा चाहिँ यो विशेष गरेर जलवायु परिवर्तन अथवा जलवायुलाई नै फोकस गरेर आदिवासीहरू यसबाट धेरै पीडित पनि छन् होइन, र विभिन्न कार्यक्रमहरू तपाईँले गर्दै आउनु पनि भएको छ, र यो कोप 29 चाहिँ त्यति धेरै सोचेको जस्तो उपलब्धि नभए पनि विश्वभरिको आदिवासीले त कम्तीमा पनि यो समस्याहरूलाई पनि बुझेको छ नि त होइन, र नेपाल आदिवासी जनजाति महासङ्घले चाहिँ आउने दिनमा चाहिँ कस्तो योजनाहरू बनाउन चाहिँ जरुरी छ जस्तो चाहिँ तपाईँलाई लाग्छ नि?
होइन, अब यसमा खास गरी जनजाति महासङ्घ भनेको आफैमा एउटा छात्र सङ्गठन हो, छात्र सङ्गठन भएको हुनाले यसको प्रमुख काम भनेको तथा अग्रणी लिडरसिपको कुरा त छँदैछ, सँगसँगै चाहिँ नेपालमा भएका आदिवासी जनजातिहरू र आदिवासी जनजातिका अन्य सङ्घ संस्थाहरूलाई पनि समन्वयकारी भूमिका निर्वाह गर्ने चाहिँ जनजाति महासङ्घको चाहिँ एउटा प्रमुख भूमिका प्रमुख काम भएको हुनाले आगामी दिनका चाहिँ कोपहरूमा चाहिँ जानुपूर्व चाहिँ हामीले एउटा हाम्रो आफ्नो साझा धारणा के हुनसक्छ, कोपमा हामीले कसले के विषयहरू उठाउने, जस्तो कि त्यहाँ चाहिँ विभिन्न विषयहरू हुन्छन्, मैले अघि नै भनिहालेँ जस्तो कि कोप क्लाइमेट फाइनेन्सका कुराहरू, अहिले पछिल्लो समय एनसिक्युजी भनेर होइन न्यू कलेक्टिभ क्वान्टिफाइड गोलका कुराहरू आएका छन्, अनि त्यसपछि चाहिँ तपाईँको अब एडप्टेसन मिटिगेसन रेजिलियन्सीका कुराहरू, त्यसै गरी चाहिँ जस्ट ट्रान्जिसनका कुराहरू, अनि त्यसपछि कार्बन ट्रेडका आर्टिकल सिक्सका कुराहरू, यी विभिन्न कुराहरू छन्। ती कुराहरूमा चाहिँ हामी कसले कुन कुन विषयहरूमा चाहिँ केन्द्रित भएर कसरी छलफललाई अगाडि बढाउने भन्ने कुरा चाहिँ पर्याप्त होमवर्कहरू आवश्यक छ, नेपालकै सन्दर्भमा पनि हामीले त्यो खालको अभ्यास गर्न आवश्यक छ। र सँगसँगै फेरि कतिपय अब हामी आदिवासी जनजातिहरू जो चाहिँ कोपमा चाहिँ सहभागी हुन्छौँ, हामी अब्जर्भरका रूपमा हुन्छौँ, त्यहाँ डेलिगेट्सका रूपमा, जस्तो कि पार्टिजको तर्फबाट, पार्टिज भन्नाले के हो त भन्दाखेरि हरेक देशलाई चाहिँ त्यहाँ पार्टिज भनिन्छ, कोप भनेकै कन्फरेन्स अफ द पार्टिज हो, अर्थात् चाहिँ यो विभिन्न देशलाई चाहिँ पार्टिज भनिन्छ, ती देशहरूको चाहिँ एउटा सम्मेलन हो। भनेपछि जो आफ्नो देशको गभर्मेन्टको तर्फबाट चाहिँ डेलिगेट भएर जान्छ ऊ चाहिँ पार्टिज भनेर बुझिन्छ, अरू चाहिँ जाने विभिन्न त्यहाँ अब्जर्भरहरू हुनसक्छन्, ओभरफ्लोहरू हुनसक्छन्, यी विभिन्न किसिमका चाहिँ प्रतिनिधित्वहरू गर्ने खालको हुन्छन्। भनिसकेपछि त्यहाँ चाहिँ नेगोसिएसनमै इन्टरभेन गर्ने गरी अथवा नेगोसिएसनमै त्यहाँ चाहिँ आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्ने गरी चाहिँ खास गरी कतिपय आदिवासी जनजातिका प्रतिनिधिहरू अब्जर्भर मात्र होइन कि त्यहाँ चाहिँ गभर्मेन्टको तर्फबाट पार्टिजको डेलिगेट्स नै भएर जानुपर्ने आवश्यकता चाहिँ मैले देखेँ। आगामी दिनमा नेफिनले चाहिँ त्यो खालको भूमिकाको लागि चाहिँ एउटा महत्त्वपूर्ण कदम चाल्छ।
पहिला पनि भने सुन्नुभएको छ जुन किसिमले सोचेको थियो, अब एउटा साझा एजेन्डा अथवा नेपालकै यो एउटा साझा मुद्दा बनाउन खोज्दा पनि कति यो हाम्रो होमवर्ककै कमीले गर्दा नसकेको जस्तो देखिन्छ नि त होइन हेर्दाखेरि. अनि बेला बेलामा चाहिँ के पनि कुरा आउँछ भने सबै यो जलवायु परिवर्तनले गर्दा जुन असर हामीलाई परिरहेको छ त्यो बापत चाहिँ यो विकसित देशहरूले जुन रिफन्ड गर्ने यहाँले अघि फाइनेन्सियल त्यो बजेटको पनि कुरा गर्नु भएको थियो नि त त्यो चाहिँ अब पाउँछ है भन्ने कुराहरू बजारमा चर्चा आउँछ नि त होइन. तर सम्मेलन सकिनु अगाडि आउँछ फेरि सकेपछि फेरि त्यसरी नै सेलाउँदै जान्छ. खासै यो कुरा विकसित देशले चाहिँ हामी यो विकास नभएको देशहरूले जुन यो कार्बन उत्सर्जनको कारणले उत्पन्न भएको यो समस्याको चाहिँ पैसा आउँछ भने एकदम हल्ला आउँछ कि बेला बेलामा चाहिँ यसलाई चाहिँ तपाईँ कसरी बुझाउन चाहनुहुन्छ नि?
अनि यसमा यही हो समस्या. समस्या भनेको के छ भन्दाखेरि चाहिँ विकसित राष्ट्रहरूले हामी यति पैसा दिन्छौँ भन्छन् तर ठ्याक्कै त्यो कमिटेड गरेको चाहिँ प्रतिबद्धता जनाए अनुसार चाहिँ पैसा पनि नदिइराखेको अवस्था एउटा छ. दोस्रो कुरा फेरि अहिले पछिल्लो समय फेरि हामीले उठायौँ जस्तो कि तिमीले कार्बन फाइनेन्सको कार्बन फन्डको चाहिँ अब ग्रिन फन्डको कुराहरू गर्दै गर्दाखेरि चाहिँ नै त्यो पब्लिक चाहिँ पेमेन्ट हुनुपर्छ अथवा पब्लिक चाहिँ त्यहाँ इन्भेस्ट हुनुपर्छ भन्ने कुराहरू गर्दै गर्दाखेरि त्यहाँ विकसित राष्ट्र त्यहाँ पब्लिक मात्र होइन त्यहाँ चाहिँ प्राइभेट इन्भेस्ट हुन्छ अथवा प्राइभेट चाहिँ फाइनेन्स पनि त्यहाँनिर हुन्छ भन्ने खालको कुरा गरे. अब यहीँनिर चाहिँ कतिपय शब्दहरू कमाहरू फुल स्टपहरू अर्थात् चाहिँ यी शब्दहरूमै चाहिँ त्यहाँ कोपका नेगोसिएसनहरूमा विभिन्न किसिमका चाहिँ के अरे यो खेल्ने काम हुन्छ कि त्यो कारणले गर्दा चाहिँ नै अब यो विभिन्न जुन दायित्व बोध गरेका राष्ट्रहरूले पैसा दिन्छु भन्छन् तर चाहिँ त्यो पैसा एक त ढिलो गरी प्राप्त हुन्छ दोस्रो कुरा फेरि के हुन्छ भन्दाखेरि चाहिँ त्यो पैसा प्राप्त गर्ने सन्दर्भमा फेरि नेपाल जस्तो अल्पविकसित राष्ट्र अर्थात् चाहिँ विकासोन्मुख राष्ट्र अर्थात् चाहिँ यो क्षमता अभिवृद्धि नभएका राष्ट्रहरू अर्थात् क्षमता अभिवृद्धि नभएका हामी जस्ता समुदायहरू होइन अनि त्यसपछि पहुँच नभएका हामी जस्ता समुदायहरू जसले चाहिँ फेरि त्यो फाइनेन्समा त्यो पैसामा चाहिँ पहुँच पुर्याउनै हामी सक्दैनौँ र प्राप्त गर्नै सक्दैनौँ. त्यस कारणले गर्दा यसपालि हामीले जोरदार रूपमा उठाएको भनेको के हो त भन्दा इजी एन्ड डाइरेक्ट एक्सेसका कुराहरू पनि हामीले जोरदार रूपमा उठायौँ तर त्यो कुरा पनि कस्तो छ भन्दा अहिलेसम्म लागू हुन सकेको छैन. त्यो कारणले गर्दा चाहिँ यिनीहरूले धेरै त्यो कम्प्लिकेटेड एकदम जटिल प्रकृतिको चाहिँ जुन एउटा हाम्रो कार्यशैली छ होइन त्यसमा अब उनीहरूको आफ्नै शैलीले जसरी चाहिँ त्यो प्रोजेक्टहरू पार्नुपर्ने अर्थात् चाहिँ त्यसमा पैसा चाहिँ प्राप्त गर्नको लागि त्यो जटिल प्रक्रिया अपनाउनु पर्ने यो खालको कारणले गर्दा पनि धेरै अल्पविकसित र विकासोन्मुख राष्ट्र र त्यसमाथि पनि हाम्रो जस्तो आदिवासी जनजाति जस्ता चाहिँ समुदायहरू चाहिँ यसबाट धेरै वञ्चित भएको चाहिँ हामीले महसुस गरेका छौँ. त्यस कारणले गर्दा हामीले सुरुदेखि र अहिलेसम्म पनि र भोलि पनि उठाउने कुरा के हो त भन्दाखेरि चाहिँ क्लाइमेट फाइनेन्समा चाहिँ डाइरेक्ट एन्ड इजी एक्सेस हुनुपर्छ र त्यसपछि आदिवासी जनजाति जस्ता समुदायहरूको लागि चाहिँ क्षमता अभिवृद्धि का लागि चाहिँ पर्याप्त चाहिँ यसले खर्चिनुपर्छ पर्याप्त सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो निरन्तर आवाज उठिरहेको छ.
नेपालमै जलवायु परिवर्तनकै मुद्दामा काम गर्ने त विभिन्न संस्थाहरू छन् नि त. अब सरकारी तहको एउटा आफ्नै छुट्टी एउटा सेक्टर छ सरकारी तहमा भने अब गैर सरकारी निकायहरूले पनि काम गर्दै आएको छ. ती संघ संस्थासँग चाहिँ अब नेफिनको यो जुन साइनो समन्वय सहकार्य चाहिँ कस्तो छ जस्तै यहाँले अघि फाइनेन्सियल यो फन्डहरू ल्याउने कुरादेखि लिएर जति बोल्छ जति प्रतिबद्धता जनाउँछ त्यो आउँदैन भन्ने कुरा त्यो पुरा गर्नको लागि पनि त एकबद्धता त आवश्यकता पर्छ नि त. अनि हाम्रो नेफिनको चाहिँ साइनो चाहिँ कस्तो छ नि सर?
नेफिनको साइनो भन्ने कुरा त अब यसमा तपाईँले भने जस्तै जस्तो कि मैले सुरुमै भने नि त्यो क्लाइमेट फन्डमा हामी जस्तो अल्प विकसित राष्ट्र र त्यसपछि विकासोन्मुख राष्ट्रहरूको पहुँच पनि पुग्न त्यसमा गाह्रो छ र पुगिहाल्यो भने पनि अर्थात् प्राप्त गरिहाल्दा पनि फेरि प्राप्तै नगरेको भन्ने होइन प्राप्त त गरेको छ तर पनि जुन इजी सजिलो ढङ्गले पाउनुपर्ने थियो त्यो चाहिँ पाएको छैन र त्यही राज्यले पाएको चाहिँ त्यही चाहिँ प्राप्त गरेको फन्डमा पनि फेरि अब हामी जस्तो आदिवासी जनजाति जस्तो समुदायहरूले जुन खालको त्यहाँ पहुँच पाउनुपर्ने थियो त्यो पहुँच पनि एकदमै जटिल प्रक्रियाको कारणले गर्दा त्यसलाई चाहिँ हामी चाहिँ सीमित सङ्घ संस्थाहरूले मात्र त्यहाँ चाहिँ आफ्नो पहुँच राख्न सकेको छ त्यो पनि धेरै कम मात्रै गरेको छ. त्यो कारणले गर्दा चाहिँ नि अब हामीलाई इजी एक्सेस चाहियो डाइरेक्ट एक्सेस चाहियो भन्ने खालको कुरा त छँदैछ र त्यसपछि हाम्रो आफ्नो क्षमता अभिवृद्धि गर्न पर्यो भन्ने कुरा पनि छँदैछ. अब तपाईँले चाहिँ नेपाल सरकारसँग त्यसपछि नेपालमा भएका अन्य आदिवासी जनजातिका सङ्घ संस्थाहरूसँग नेपाल आदिवासी जनजाति महासङ्घको साइनोको कुराहरू समन्वयका कुराहरू सहकार्यका कुराहरू गर्दै गर्दाखेरि निश्चित रूपमा चाहिँ नेपालको आदिवासी जनजातिको आन्दोलनलाई नेतृत्व गरेको एकमात्र तथा आदिवासी जनजाति महा छौँ। यस यो चाहिँ नेपाल सरकारको सबैभन्दा चाहिँ एउटा अथेन्टिक एउटा आधिकारिक एउटा त्यस्तो संस्था हो जसलाई चाहिँ राज्यले हरेक क्षेत्रमा चाहिँ आदिवासी जनजाति महासङ्घलाई चाहिँ यसले समावेश गराउँछ, चाहे त्यो छलफलका सन्दर्भमा होस्, चाहे निर्णय प्रक्रियाका सन्दर्भमा होस्, चाहे चाहिँ अब नीति निर्माण गर्ने सन्दर्भका कुराहरू होस्। यद्यपि हामीले भनेका धेरै कुराहरू चाहिँ राज्यले छुटाएको छ, हामीले भनेका धेरै कुराहरू हाम्रा धेरै मागहरूलाई चाहिँ राज्यले त्यसलाई चाहिँ समावेश गरेको छैन, त्यस कारणले गर्दा पनि हाम्रो त्यसमा आफ्ना रिजर्भेसनहरू छन्, हाम्रा आफ्ना चाहिँ त्यसमा चाहिँ राज्यसँग चाहिँ हाम्रा आफ्ना असहमतिहरू छन्। तथापि राज्यले चाहिँ सम्झिने भनेको सङ्घ संस्थाहरूमध्येको एउटा संस्था सबैभन्दा बलियो र आधिकारिक संस्था भनेको नेपाल आदिवासी जनजाति महासङ्घ नै हो। त्यस कारणले चाहिँ नेपाल सरकारसँग पनि नेपाल आदिवासी जनजाति महासङ्घले एउटा राम्रो ढङ्गले चाहिँ एउटा काम गरिरहेको छ, होइन। त्यसपछि चाहिँ अन्य चाहिँ हाम्रो जनजातिहरूका अन्य सङ्घ संस्थाहरू छन्, ती सङ्घ संस्थाहरू कसैले चाहिँ महिलाको क्षेत्रमा काम गरेका छन्, कसैले महिला मानव अधिकारको क्षेत्रमा काम गरेका छन्, कसैले चाहिँ रिसर्चको क्षेत्रमा काम गरेका छन्, कसैले चाहिँ अपाङ्गताको क्षेत्रमा काम गरेका छन्, कसैले युवाको क्षेत्रमा काम गरेका छन्, कसैले चाहिँ चलचित्रको क्षेत्रमा काम गरेका छन्, कसैले भाषाको क्षेत्रमा काम गरेका छन्। भनेपछि यी विभिन्न सङ्घ संस्थाहरूसँग पनि हामीले समन्वय गरेर हाम्रो तपाईँले भने जस्तै उहाँहरूसँगको एउटा हाम्रो चाहिँ निरन्तर काम गर्ने साइनो, त्यो साइनोलाई चाहिँ हामीले चाहिँ यथावतै राखेका छौँ र हाम्रो काम भनेको चाहिँ नेतृत्वदायी भूमिका र समन्वय भूमिका र समयलाई चाहिँ समेटेर लाने त्यो खालको भूमिकामा चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घ सदैव त्यसमा चाहिँ प्रतिबद्ध पनि छ र त्यसपछि लागि पनि रहेको छ।
हस् सर, कार्यक्रमको लागि चाहिँ यहाँले समय दिनुभयो। अझ पनि यो कोप सँगसँगै अन्य भए जनजातिको विभिन्न विषयहरू छन्, त्यो विषयको बारेमा चाहिँ हामी आउने दिनमा पनि यहाँहरूसँग कुरा गर्नेछौँ। यहाँको समयको लागि चाहिँ धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
सुन्नुभयो नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय वरिष्ठ उपाध्यक्ष बुद्ध थापा घरतीसँगको कुराकानी। तपाईँ अहिले सुन्नुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा सुनौ यो सन्देशमूलक सामग्री।
जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासङ्घको अडान।
भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
नेपाल आदिवासी जनजाति महासङ्घ।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र गणेशसँगै म मिना पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्ते। Thank you.